यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुक्खाग्रस्त मधेस प्रदेशमा खानेपानी र सिंचाईको लागि तत्काल प्रभावकारी कदम चाल्न प्रतिनिधि सभा बैठकमा सांसदहरूको माग। विपद संकटग्रस्त क्षेत्र घोषणासँगै सरकारले खानेपानी र सिंचाईका लागि द्रुत गतिमा काम अघि बढ़ाउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। देशभरिबाटै तुइन हटाउने घोषणा भएको 10 वर्ष बित्दा पनि कर्णालीका 8 जिल्लाका बासिन्दा अझै पनि तुइनबाट नदी तथा खोला वार पार गर्न बाध्य। र थाइल्याण्ड र कम्बोडियाको विवादित सीमामा दुई देशका सैनिकबीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु।
सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले तराई मधेसमा सुक्खाग्रस्त हुँदा उत्पन्न समस्या, गर्मी र वर्षायाममा लाग्ने डेंगू लगायतका रोगको नियन्त्रण, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले गर्मी र वर्षा शुरू भएसँगै डेंगू बढ़ेको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले संघीय सरकारले मधेस प्रदेशमा संकटग्रस्त क्षेत्र घोषणाले मात्रै समस्या समाधान नहुने भन्दै खानेपानी र सिंचाईको व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गर्नुभयो। सांसदहरूले जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिको समस्या देखिएको, तराई मधेससँगै पहाड़ी भागमा समेत खानेपानी र सिंचाईको समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन माग गर्नुभयो। नेपालमा जलवायु परिवर्तनका कारण तराईमा देखिने विषालु सर्प पहाड़ी र हिमाली क्षेत्रमा समेत फैलन थालेको र सर्पदंशका कारणले धेरै मानिसले ज्यान गुमाउन परिरहेको भन्दै सर्पदंशको सहज उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो। सांसदहरूले अख्तियार, शिक्षा लगायतका विधेयक विषयगत समितिमा छलफल भइरहेको ढिलाइका सम्बन्धमा सदनको ध्यान आकर्षण गराउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै गत जेठ 13 गतेदेखि सदनमा उनीहरूले विरोध गर्दै आएका छन्। बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सोढीले प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले सूचना प्रविधिको प्रयोग बढ़दै जाँदा अपराधको प्रवृत्ति र क्षेत्रमा समेत परिवर्तन आएको हुनाले त्यसलाई सम्बोधन गर्ने गरी कानूनी सुधार गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राम्रो सेवा सुविधा एवं लाभको प्रलोभन देखाएर झुक्याउने र मानव अंग बेचबिखन, श्रम शोषण तथा यौन शोषण हुने गरेकोले कानूनी सुधारका साथै यसको कार्यान्वयनका लागि आवश्यक स्रोत साधनको समेत सुनिश्चित गर्न माग गर्नुभयो। मानव बेचबिखनबाट महिला बालबालिका र विपन्न वर्गका नागरिक बढ़ी प्रभावित हुने गरेकाले विधेयकमा पीड़ितलाई क्षतिपूर्ति, भरण पोषण र समाज तथा परिवारमा पुनर्स्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक 2082लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि आज छलफल भएको छ। सांसदहरूले निकुञ्ज क्षेत्रका वनबाट उत्पादित कार्बन व्यापार गर्न नमिल्ने र निकुञ्जभित्र प्राकृतिक प्रकोप भएमा त्यसको सहज व्यवस्थापन गर्न सकिने नीति लिनुपर्ने विचार व्यक्त गर्नुभयो। प्रतिवेदनमा उल्लेख निकुञ्जभित्र खनिज पदार्थको खानी फेला परेमा त्यसलाई राज्यले उद्योगका रूपमा विकास गर्न सक्ने भन्ने बुँदामा सांसदहरूबीच सहमति जुट्न नसक्दा बैठकले आज प्रतिवेदन पारित गर्न सकेन। समितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि मदन कुमारी शाह गरिमाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। समितिका सभापति माया प्रसाद शर्माले पुनः एकपटक विज्ञहरूसँग छलफल गरेर प्रतिवेदन समितिले पारित गर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मध्य प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएसँगै त्यस क्षेत्रको समस्या समाधानका लागि सरकारले तीव्रता दिने बताउनु भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिनाका लागि मध्य प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएसँगै त्यस क्षेत्रमा देखिएको खानेपानी तथा सिंचाई समस्या समाधानका लागि द्रुत गतिमा काम हुने बताउनुभयो।
त्यहाँको अहिलेको समस्या समाधानको लागि सबैभरमा चाहिँ पानीको धारा बन्द अभियान यहीसँग जोडिन्छ। खेतीपातीको लागि सिँचाइहरूको लागि मोहनहरू पनि सुक्न थाल्यो। त्यसैले यो सबै चिज चाहिँ आज एकै दिनमा चाहिँ आएको चाहिँ स्थिति होइन त्यो। तर यसबाट चाहिँ मनसुनको 50% कम चाहिँ परेपछि त्यो चाहिँ उत्पन्न भएको तत्कालको समस्या त्यो समस्या हो। त्यस कारणले यो सबै समस्याहरू समाधान अब जनतालाई घरघरमा पानी पुर्याउनु पर्ने पानी पुर्याउनुको लागि तत्काल चाहिँ थप चाहिँ के अरे राहतको प्रबन्धहरू के गर्न सकिन्छ। अहिले हामीसँग भएको बजेले त पछि चाहिँ कुनै बेला होला होइन। त्यस कारणले विपद सङ्कटबाट क्षेत्र घोषणा गरेको के हो भने घर घरमा चाहिँ खानेपानीको समस्या समाधान गर्नको लागि पनि।
यस्तै मन्त्री परिषद बैठकले रूकुम पूर्वी जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर 5 र 6 पर्ने रूकुमकोटलाई तोक्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। यस्तै सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेन्टबाट प्राप्त हुने 100 मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायत विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनको मन्त्रीस्तरीय भ्रमणहरू स्वीकृत गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेसमा उत्पन्न खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्रालयमा आज आयोजित उच्च व्यवस्थापन टीम एसएमटी बैठकमा मन्त्री यादवले तराई मधेससहित विशेष गरी बारा र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहत निकायका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको तराई मधेस क्षेत्रको खानेपानी संकटलाई मध्यनजर गर्दै समाधानका लागि दात्री निकाय अन्तर्राष्ट्रिय संघ संस्था तथा छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि पत्राचार गर्न समेत निर्देशन दिनुभयो। सरकारले 10 वर्ष अघि नै देशैभरिबाट तुइन हटाउने घोषणा गरे पनि कर्णालीका 8 जिल्लाका 55 स्थानका बासिन्दा अझै पनि तुइनबाटै नदी तथा खोला वारपार गर्न बाध्य छन्। पाएक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य वस्तु ओसार पसारदेखि विद्यार्थी तथा बिरामीलाई समेत तुइनबाटै जोखिमपूर्ण रूपमा आवजावत गर्नुपर्ने बाध्यता छ। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको रिपोर्ट।
सरकारले 10 वर्ष पहिले नै ट्विन मुक्त देश बनाउने घोषणा गरे पनि कर्णालीका 55 स्थानका बासिन्दा ट्विनबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अरू समयमा ट्विन तर्न सहज भए पनि वर्षातमा समस्या हुने गरेको छ। पाइक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य माल सामान ओसार पसार, औषधि उपचार, विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक आवत जावत गर्न शास्ति हुने गरेको सुर्खेतकी स्थानीय दीपा विक बताउनुहुन्छ।
ट्विन बाइक अन्त कतैबाट जाने ठाउँ छैन, ट्विन तर जान्छौँ, आउन जाने हामीलाई बहुत गाह्रो छ। पुलहरू पनि केही छैन हामीहरूको लागि, बजारतिर जाँदा, मेडिकल जाँदा, स्कुल जाँदा विद्यार्थीहरूलाई पनि धेरै समस्या छ।
कर्णाली प्रदेश सरकार ट्विन मुक्त नीति कार्यान्वयन गर्न नयाँ आर्थिक वर्ष शुरू नहुँदैदेखि जुटेको देखिन्छ। चालू आर्थिक वर्ष भित्रै ट्विन विस्थापन गरी थप 75 नयाँ झुलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकारले 37,85,00,000 बजेट विनियोजन गरेको छ। ट्विनबाट असुरक्षित यात्रा गर्नुपर्ने समस्याको दीर्घकालीन समाधान गर्न सरकारले ट्विन मुक्त अभियान थालनी गरी सम्भवत चालू आर्थिक वर्ष भित्रै ट्विन मुक्त कर्णाली बनाउने लक्ष्य रहेको प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचना अधिकारी सरदा बस्यालको भनाइ छ।
कति ट्विन सञ्चालनमा छन्, कति सञ्चालनमा छैनन् र झनुङ्गे पुल कति आवश्यक हो त भनेर विवरण प्राप्त भइसकेपछि यही आर्थिक वर्षमा हामीले सबै ट्विनहरूलाई विस्थापित गरेर त्यसलाई चाहिँ झनुङ्गे पुल बनाउने योजना गरेका छौँ।
2072 सालमै प्रधानमन्त्री केपी शर्मा ओलीले 2 वर्षभित्र देशलाई ट्विन मुक्त बनाउने महत्वाकांक्षी घोषणा गरे पनि अझै कर्णालीका नागरिक ज्यानको बाजी लगाएर ट्विनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यो आर्थिक वर्षभित्रै कर्णालीबाट ट्विन हटाउने सरकारी घोषणालाई तदारुकताका साथ कार्यान्वयन गराउन सबैको सक्रियता आवश्यक देखिन्छ। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 छलफल भएको छ। समितिमा आज संशोधन प्रस्तावक सांसदले विधेयकका विविध पक्षबारे धारणा राख्दै सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि प्रष्ट नीति आवश्यक रहेको बताउनुभयो। नेपालमा आधुनिक सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेशन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक भएकोले यो विधेयक ल्याइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाई तथा समाधानका लागि गुनासो व्यवस्थापन एकाई स्थापना गर्ने भएको छ। मन्त्री स्तरको निर्णय अनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाको सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखा अन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन एकाईको रूपमा समेत कार्य गर्ने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे जानकारी गराएको छ। प्रतिनिधि मण्डलले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्न, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्न, नागरिकता विहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढ़ाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेल समक्ष राखेका थिए। त्यसक्रममा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यान आकर्षण गराउने र आफूले समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत आर्थिक वर्ष 2081-82 निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत आर्थिक वर्ष 2081-82 नेपालले 2,77,03,02,00,000 रूपियाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनु भएको छ। आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात 1,52,38,12,00,000 रूपियाँ मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सोडीले नेपाललाई छिट्टै नै सड़क बाल बालिका मुक्त घोषणा गर्ने गरी काम भइरहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री सोडीले सड़क बाल बालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेकोले महिला सशक्तिकरण र विभेद अन्त्यका लागि विभिन्न संघ संस्थाहरूको सहकार्यमा उल्लेखनीय प्रगति हुँदै गएको बताउनुभयो। सड़क निर्माणका क्रममा पुरानो सिंचाई कुलो पुरिएका कारण सल्यानका किसान संकटमा परेका छन्। खेत रोप्ने समयमा कुलोको अभावका कारण खेतमा पानी पुर्याउन नसकिएको र आकाशको पानीको भरमा रोपेको खेत पनि पानीको अभावमा सुक्न थालेपछि किसानहरू थप मारमा परेका हुन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
कुमा गाउँपालिकाका मदन लामिछाने खेतमा लगाएको धान सुक्न थालेकोमा चिन्तित हुनुहुन्छ। साउनमा वर्षे भेल आएर लगाएको धान बाली खोलाले कटान गरिदिन्छ कि भन्ने समयमा पानी नपरेपछि मोटरको सहायताले धान खेतमा पानी लगाइरहनु भएको छ। एकातिर पानी नपर्दाको पीड़ा छ त सड़क निर्माणका क्रममा पुरिएको सिंचाई कुलो मर्मतका लागि स्थानीय सरकारसम्म धाउँदाको पीड़ा अर्को छ।
यो कुलो पुरियो, हामीले यो कार्यकालमा मात्र नभएर योभन्दा अघिल्लो कार्यकालको स्थानीय तर्फ पनि भन्यो, अहिले पनि कुरा उठाइरहेछौँ, तर हाम्रो सुनवाई हुँदैन। जति बनायो त्यति नै रोडबाट तल गइहाल्छ। अब यो कुलो नभने दिगो समस्याको समाधान हुँदैन र यहाँ 250 हेक्टर भन्दा बढी नै जमिन छ, सम्भवत 1 नम्बरको खेतीयोग्य भूमि यो मात्रै हो।
पहिले कुलोबाट खेतसम्म सजिलै पानी आउँथ्यो, करिब 250 हेक्टर भन्दा बढी खेतमा सिंचाई पुर्याउँदै आइरहेको थियो। तर कुलो सडक निर्माणका क्रममा पुरिएपछि मोटरबाट पानी तानेर सिंचाई गर्नुपर्ने बाध्यता रहेको अर्का किसान दिल्ली बहादुर चन्दको भनाई रहेको छ।
हामीलाई यता मर्मखोलाबाट कुलो आउँथ्यो, अब यो सडकले गर्दाखेरि कुलो भत्काइदियो, पुरियो, अब जति फेरि गराउँदै पुरिँदै जान्छ। अब अलिक मान्छे खाडल खनेर पाइप साइप जडान गरिदिने भने थियो।
मध्य साउन लाग्नै लाग्दा समेत पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ। पानी नपर्दासम्मका लागि स्थानीय सरकारले वा अन्य विभिन्न निकायहरूले मोटरको व्यवस्था गरिदिए किसानलाई राहत हुने ठकेन्द्र चन्दले बताउनु भयो।
रोपेको जुन खेतहरू छ फुटिसकेका छ, त्यसको लागि कुनै मोटरहरू भए पनि जेनेरेटरहरू जस्तो एउटा भइदिए पनि राहत हुन्थ्यो जनतालाई, तर हामी अहिले खाल्डो खनेर पनि पानी जम्मा भइराखेन, पानी जेनेरेटरलाई पनि पानी पुग्दैन। त्यो कारणले स्थानीय सरकारले केही पानी खोला नआउँदासम्म केही व्यवस्थापन गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने।
विकासले सहजता ल्याउनु पर्छ, हैरानी होइन। यस्ता योजनामा साना कुराहरूको व्यवस्था गर्दा स्थानीय जनताको दैनिकीमै असर पर्छ भन्ने कुरा कुमाका किसानहरूको पीड़ाबाट स्पष्ट देखिन्छ। दीपक शर्मा, सल्यान।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका 9 सिन्टिटारमा डेरा गरी बस्ने दुई किशोरीको आज बिहान मृत अवस्थामा फेला परेका छन्। सुर्खेत पञ्चपुरी नगरपालिका 8 17 वर्षीय मेनुका कडेल र 15 वर्षीय सृजना कडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। मेनुका र सृजना दिदीबहिनी भएको प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो। घर धनीका अनुसार 2 साता अघि मात्रै ती किशोरीहरू डेरामा बस्न आएका थिए। प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ। झापामा अत्याधिक मदिरा सेवनका कारण 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काका अनुसार अत्याधिक मदिरा सेवन गरेका कन्काई 4 स्थित सड़क किनारमा शिव सताक्षी नगरपालिका 11 घर भई हाल कन्काई 4 बस्दै आएका 60 वर्षीय चन्द्रशिवा कोटी र बिरतामोड नगरपालिका 6 शुभ बिहानी टोल स्थित सुंगुर फार्ममा काम गर्ने 65 वर्षीय डम्बर बहादुर मगर मृत भेटिएका हुन्। मृत दुवैजनाले अत्याधिक मदिरा सेवन गर्दै आएको अनुसन्धानका क्रममा खुलेको अधिकारी खड्काले बताउनुभयो। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटना परि घाइते भएका 13 जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सोही गाउँपालिका 5 क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सड़क र क्षमताभन्दा बढ़ी यात्रु बोकेर आएको जीप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परि 2 जनाको घटनास्थलमा र 1 जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव बहादुर चौधरीले जानकारी दिनुभयो। सप्तरीको राजविराज स्थित अग्निसाई कृष्ण सवरण गाउँपालिका 6 मोहनपुरमा आज सर्पको टोकाईबाट 1 महिलाको मृत्यु भएको छ। स्थानीय इन्द्रबहादुर राईकी 50 वर्षीय श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। थाइल्याण्ड र क्याम्बोडियाको विवादित सीमामा दुई देशका सैनिकहरू बीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। दुई देशबीच 100 वर्षभन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ। मृत्यु हुनेमा अधिकांश मानिसहरू सर्वसाधारण नागरिक भएको र थाइल्याण्डका 3 प्रान्तका बासिन्दा भएको थाई सेनाले जनाएको छ। क्याम्बोडियाले आफ्नो तर्फ केही हताहत भए वा नभएको बताएको छैन। थाइल्याण्डले क्याम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ भने दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोइङ जिल्लामा 6 F-16 लड़ाकू जेट तैनात गरेको छ। यसैबीच चीनले क्याम्बोडिया र थाइल्याण्ड बीच भएको द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। 49 यात्रु बोकेको एउटा विमान रूसको सुदूरपूर्वी क्षेत्र अमूरको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै यात्रु बाँचेका संकेत नदेखिएको बताएका छन्। उक्त क्षेत्रका गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा 43 जना यात्रु र 6 जना चालक दलका सदस्य थिए। यात्रुमध्ये 5 जना बालबालिका थिए।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साउनको पहिलो साता सकिएको छ, तर कतै वर्षा नै भएको छैन भने कतै केही वर्षा भए पनि त्यो धान खेतीका लागि पर्याप्त छैन। वर्षा नहुँदा धानको भण्डारको रूपमा रहेको तराई मधेसका जिल्लाहरूमा धेरैजसो धानखेत अझै बाँझो नै रहेको छ भने रोपाई भएका धानखेत समेत सुक्दै गएको कृषकहरूले बताएका छन्। जिल्लाहरूमा उपलब्ध सिंचाई सुविधाबाट केही राहत भए पनि त्यो नै पर्याप्त नभएको र अबको केही दिन वर्षा नहुने हो भने धान उत्पादनमा ठूलो रास आउने रूपन्देहीको सिलौटियाका किसान त्रिभुवन दत्त मिश्रले बताउनुभयो। यसैबीच सरकारले खडेरीका कारण प्रभावित मध्य प्रदेशका 8 जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि तराई मधेसका अन्य जिल्लाहरूमा समेत खडेरीको समस्या रहेको भन्दै ती सबै क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहतका कार्यक्रमहरू अघि बढ़ाउन कृषकहरूले आवाज उठाइरहेको लुम्बिनी प्रदेशका प्रदेश सांसद सुधाकर पाण्डेले बताउनुभयो। नेपालगंजदेखि भारतको राजधानी दिल्लीका लागि सीधा उडानको व्यवस्था मिलाउनु पर्ने बाँकेका स्थानीय नेतृत्वले जोड़ दिएका छन्। नेपाली कांग्रेस, नेकपा, एमाले लगायतका राजनीतिक दलका स्थानीय नेतृत्वले नेपालगंजदेखि दिल्ली उडानले त्यस क्षेत्रकै अर्थतन्त्र चलायमान हुने निष्कर्ष निकाल्दै सरकारसँग उडानका लागि पहल गर्न माग गरेका छन्। नेकपा एमाले बाँकेका अध्यक्ष निरग गुरूङ र नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायतले सबै दललाई विकासका सवालमा एक ठाउँमा उभिन आग्रह गर्दै आर्थिक समृद्धि सबैको मूल एजेण्डा बनाउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। केही दिनदेखि लगातार बढ़दै आएको शेयर बजार साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार पनि बढ़ेको छ। बिहिबार नेप्से परिसूचक 3.76 अंकले बढ़ेर 2982.64 बिन्दुमा पुगेको छ। मौद्रिक नीति पछि बढ़दै गरेको शेयर बजार बैंकहरूले साउनका लागि ब्याजदर घटाउँदा र वैकल्पिक लगानीको सीमितता समेत हुँदा शेयरमा लगानी बढ़ेको र त्यसले बजारलाई थप उचाइमा पुर्याएको लगानीकर्ता रमिला खनालले बताउनुभयो। गुल्मीको सत्यवती गाउँपालिकाले गाईपालक किसानलाई प्रोत्साहन गर्न पहिलो बेत ब्याउने गाईका लागि प्रति गाई 10,000 रूपियाँ अनुदान दिने भएको छ। पालिकाले यही साउन 1 गतेदेखि आगामी वर्षको असार 15 गते भित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा 10,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले एन्फा युसो र युथ लीगमा बिहिबार न्यूरोड टीम एनआरटी विरूद्ध 1-0 गोलको कठिन जीत दर्ता गरेको छ। जीतसँगै 8 खेलमा 15 अंक जोडेको एपीएफ चौथो स्थानमा उक्लिएको छ। पराजित एनआरटी समान खेलबाट 5 अंकका साथ 12 स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा प्रकाश खनालले गरेको एक मात्रै गोल एफएफको जीतमा निर्णायक बन्यो। अर्को खेलमा मचिन्द्र फुटबल क्लबले संकटा क्लब विरूद्ध 2-1 गोलको पुनागमन जीत दर्ता गरेको छ। जीतसँगै 8 खेलमा 17 अंक जोडेको मचिन्द्र तेस्रो स्थानमा उक्लिएको छ। पराजित संकटा समान खेलबाट 18 अंकका साथ दोस्रो स्थानमा कायम छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मचिन्द्रलाई जीत दिलाउन राहुल कुमार युञ्जन र गोविन्द्र विकले गोल गरे। संकटाका लागि पेम्बा तामाङले गोल गरे। नेपालको सबैभन्दा ठूलो टी10 क्रिकेट प्रतियोगिता नेपाल स्टिम प्रिमियर लिग एनएसपीएल को लागि खेलाड़ी रजिस्ट्रेशन खुला भएको छ। डीजीआर स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रणालीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाड़ीको लागि रजिस्ट्रेशन खुला गरिएको हो। डीजीआरका अनुसार आगामी भदौ 8 गतेसम्मका लागि रजिस्ट्रेशन गर्न सकिनेछ। खेलाड़ी दर्ताका क्रममा ब्याटर तथा बलरले ₹1,000 र अलराउण्डरले ₹1,200 शुल्क तिर्नुपर्नेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा साधारणतया बदलिरही कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशीका तराई तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 12.1 मिलिमिटर। पोखराको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपालको अधिकतम 37 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुखाग्रस्त मधेस प्रदेशमा खाने पानी र सिंचाईको लागि तत्काल प्रभावकारी कदम चाल्न प्रतिनिधि सभा बैठकमा सांसदहरूको माग। विपद संकटग्रस्त क्षेत्र घोषणासँगै सरकारले खानेपानी र सिंचाईका लागि द्रुत गतिमा काम अघि बढ़ाउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। देशभरिबाटै तुइन हटाउने घोषणा भएको 10 वर्ष बित्दा पनि कर्णालीका 8 जिल्लाका बासिन्दा अझै पनि तुइनबाट नदी तथा खोला वारपार गर्न बाध्य। र थाइल्याण्ड र क्याम्बोडियाको विवादित सीमामा दुई देशका सैनिक बीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।